अब भने श्रोतावृन्द, आजको यस आइतबारको एसबीएस नेपाली कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी कुराकानी गर्ने समय भएको छ र अहिले न्यू साउथ वेल्सको लकडाउन जुन 16 जुलाईसम्म थप एक हप्ताको लागि लम्बिएको छ र अवस्था पनि अझै बिग्रन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले भन्दै आएको बेलामा चाहिँ कतिपय मानिसहरूले आफ्नो काम गुमाएका छन्, घरबाट बाहिर निस्कन नपाउने अवस्था छ, साथीभाइलाई भेट्न नपाउने अवस्था छ र यस्तो समयमा धेरैजना मानिसहरूलाई मानसिक तनावको समस्या पनि देखिने गरेको छ र लकडाउनका यी समस्याहरूले सबैलाई जुन मानसिक तनाव पुर्याउने हुन्छ त्यसमध्ये चाहिँ मुख्य गरी युवा अवस्था अर्थात् किशोर अवस्थाको उमेर समूहलाई चाहिँ समाजमा अरूसँग घुलमिल गर्नुपर्ने बेलामा घरमै बसिरहनु पर्दा मनोवैज्ञानिक असर पर्ने कुराहरू पनि विज्ञहरूले गत वर्षको महामारी सुरुवातदेखि नै बताउँदै आएका छन् र यस्तो समयमा मानिसहरूमा के कस्ता किसिमका मानसिक समस्याहरू देखिन सक्छन् भनेर चाहिँ हामीले मेलबर्न स्थित नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग कुराकानी गरेका थियौँ र यसरी लकडाउन कहिले अन्त्य हुन्छ भन्ने विषयमा अनिश्चितता रहेको हुनाले र कतिपय मानिसहरूमा बढी रिस उठ्ने, झर्किने, छटपटी बढी हुने या चुरोट या रक्सीको सेवन बढी गर्ने जस्ता समस्याहरू देखिने गरेको उनले बताए र यस्ता समस्याहरू सायद हामीले पनि आफ्नै घरमा बस्ने आफ्ना साथीभाइ या परिवार या वरिपरिका मानिसहरूमा देखिरहेका पनि छौँ र देख्दै आएका छौँ र आफ्ना साथीभाइ या समुदायका अन्य मानिसहरूलाई भेट्न नपाइने यो समस्यामा अनलाइन मार्फत मानसिक स्वास्थ्य सेवाहरूको प्रयोग गर्न कत्तिको जरुरी छ र आफूले कसरी आफ्नो मानसिक तनावलाई कम गर्न सकिन्छ भनेर यसबारेमा डाक्टर पोखरेलसँग गरिएको यो कुराकानीको छोटो अंश अहिलेको कार्यक्रममा सुनौ।
अब यसमा जुन यो पटक पटक लकडाउन भएको अवस्थामा सरकारी तवरबाटै के कुरामा स्ट्रेस दिएको छ भनेदेखि यो जुन टेली हेल्थ अथवा टेली काउन्सिलिङ अथवा टेली सपोर्ट सर्भिसको चाहिँ समुदायको लेभलबाट बृहत रूपमा युज हुनु पर्यो। अब प्राइभेट हेल्थ फन्ड होस् या मेडिकेयर लेभलबाट होस् या विभिन्न सरकारी या गैर सरकारी निकायहरूले पनि टेली सपोर्टका विभिन्न प्रकारका भनौँ न अप्सन्सहरू समुदायलाई दिएका छन् र ती अप्सन्सहरूको बारेमा जानकारी राख्दै र त्यहाँ त्यसबाट चाहिँ भएको भनौँ न जुन सल्लाह दिएका कुराहरू छन् ती कुराहरूलाई कसरी आफूले प्रयोग गर्ने भनेर भन्ने कुरामा पनि हामीले छलफल गर्नु चाहिँ जरुरी छ र त्यसलाई इम्प्लिमेन्ट गर्न खोज्नुपर्छ जस्तो मलाई लाग्छ। म एउटा उदाहरणै दिन्छु। मैले यस्ता रिसोर्सहरू हेर्ने क्रममा ब्ल्याक डग इन्स्टिच्युट, यो चाहिँ मेन्टल हेल्थमा विशेष गरी डिप्रेसन या बाइपोलर डिसअर्डरमा अवेरनेस क्रिएट गर्ने एउटा पुरानो अर्गनाइजेसन हो र यसको वेबसाइटमा गएर हेऱ्यो भनेर भनेदेखि यो पेन्डेमिकको अब समयमा विशेष गरी जुन बेला यो रेस्ट्रिक्सन्सहरू या लकडाउनहरू भएका हुन्छन् त्यस्तो बेलामा कसरी आफ्नो मानसिक स्वास्थ्यलाई हेरविचार गर्ने भन्ने उनीहरूले मजाका म्याटेरियलहरू निकालेका रहेछन् कि हामीले व्हीललाई रिइन्भेन्ट गर्नुपर्ने अवस्था पनि छैन। विभिन्न संस्थाहरूले नै यसमा काम गरेको अवस्था छ र अब त्यसमा अब एउटा म सिम्पल उनीहरूले निकालेका दुई चारवटा चार्टको बारेमा चाहिँ छोटकरीमा कुरा गर्छु होइन। अब उनीहरूले चाहिँ भनौँ न हाम्रो जुन कोपिङ स्ट्राटेजीहरू जुन हुन्छ नि हामी आफ्नो कोप राम्रोसँग गर्न सक्ने हुनु पर्यो भनेर त भन्छौँ होइन। तर त्यो क्रममा एक लेभल अगाडि गएर हाम्रा पोजिटिभ कोपिङ स्ट्राटेजीहरू के हुन् अनि त्यस्तै हाम्रा हामीमा भएका नेगेटिभ कोपिङ स्ट्राटेजीहरू चाहिँ के रहेछन् त जस्तै उनीहरूले दिएको एउटा लिस्टमा जस्तै कराउने अथवा झर्किने, छटपटी बढी गरेर चाहिँ यताउता गरिरहने अथवा खानेकुरा समयमा नखाने, रक्सीको मात्रा बढाउने होइन अनि उडाउन भएर बस्ने अथवा नङ टोकेर बस्ने यसलाई चाहिँ नेगेटिभ कोपिङ स्ट्राटेजी भन्यो होइन। अनि अब पोजिटिभ कोपिङ स्ट्राटेजीमा चाहिँ अब डिप सासलाई चाहिँ कन्ट्रोल ब्रिदिङ गर्ने भनौँ न डिप ब्रिदिङ भनेर भन्दा पनि त्यो एउटा टेक्निक भयो। अनि त्यसपछि सङ्गीत सुन्ने, लिसनिङ टु अब भनौँ न यो राम्रा राम्रा पोडकास्टहरू सुन्ने अनि एक्सर्साइज गर्ने, ध्यान गर्ने, पढ्ने, अरूसँग कनेक्सन अथवा मैले जुन भन्नुभएको थिएँ अरूसँग चाहिँ रिमोटली कनेक्सन गर्दाको फाइदा हुन्छ कि हुँदैन भन्दा त्यो पनि अवश्य पनि हुन्छ, त्यो पनि पोजिटिभ कोपिङ स्ट्राटेजीमै आउँछ होइन। अनि त्यसपछि त्यस्ता प्रकारको आफूमा नलेज बढाएर अनि आफूमा ममा चाहिँ के पोजिटिभ कोपिङ स्किलहरू रहेछ त र ममा चाहिँ नेगेटिभ कोपिङ स्किलहरू चाहिँ के रहेछ त भनेर छुट्याउने होइन। अनि छुट्याएर चाहिँ अब नेगेटिभ कोपिङ स्किललाई कम गर्नलाई के गर्न सकिन्छ भनेर भन्ने जुन स्ट्राटेजीहरू हुन्छ अब त्यो स्ट्राटेजीहरू डेभलप गर्न कोसिस गर्ने। अब आफ्नो सेल्फ केयरमा चाहिँ फिजिकल सेल्फ केयर कसरी गर्ने, करेन्ट प्र्याक्टिस कस्तो छ, यसलाई के चेन्ज गर्नुपर्छ होला अनि इमोसनल सेल्फ केयरमा चाहिँ करेन्ट प्र्याक्टिस आफूले के गरिरहेछ, त्यो पोजिटिभ र नेगेटिभ कोपिङ स्ट्राटेजीको मिश्रण चाहिँ आफ्नो कन्टेक्स्टमा अहिले कस्तो छ र यसलाई चाहिँ हामीले कसरी परिवर्तन गर्न सक्छौँ। त्यस्तै अब आध्यात्मिक सेल्फ केयरको एरिया भयो, त्यस्तै आफ्नो जुन प्रोफेसनल सेल्फ केयरमा चाहिँ कसरी न आफूले चाहिँ अब लकडाउन छ भनेर भन्दामा एकदम चाहिने भन्दा बढी काम गरिरहेछ कि होइन, अथवा चाहिँ काममालाई चाहिँ लत छोडेको छ कि, अब त्यो कुराहरू चाहिँ अब करेन्ट प्र्याक्टिस भयो, त्यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर यसरी स्ट्रक्चर किसिमले आफूमा भएका राम्रा या नकारात्मक या सकारात्मक जुन आफ्ना तौर तरिकाहरू हुन्छन् तिनीहरूलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर हामीले एकछिन 5 देखि 10 मिनटसम्म बसेर सोच्यौँ भने पनि हामीलाई अगाडि बढ्ने एउटा डिरेक्सन चाहिँ प्राप्त हुन्छ।
र उहाँ हुनुहुन्थ्यो श्रोताबिन डाक्टर अनुपम पोखरेल, मनोचिकित्सक डाक्टर हुनुहुन्थ्यो। र यो लकडाउनको समयमा आफ्नो मानसिक तनावका समस्याहरूलाई आफैले कसरी कम गर्न या नियन्त्रण गर्न सकिन्छ भनेर भन्दै हुनुहुन्थ्यो। र यही मानसिक स्वास्थ्यकै विषयमा चाहिँ COVID-19 भएर निको भएका मानिसहरूलाई त्यो बिरामी भएको बेला अस्पतालमा भर्ना भएको या आफूलाई शारीरिक रूपमा गाह्रो भएको अनुभवले गर्दा चाहिँ लामो समयसम्म मानसिक स्वास्थ्यमा असर पार्न सक्ने पनि विज्ञहरूले बताइरहेका छन्। र एक तिहाई भन्दा बढी संक्रमित भएर निको भएका मानिसहरूमा यस्तो समस्या देखिएको विज्ञहरूले पत्ता लगाएका छन्। यस विषयमा जानकारी दिँदै डाक्टर पोखरेल,
के देखेको छ भनेदेखि अब तपाईँले पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर जुन चाहिँ एकदम कठिन पीडादायक या ज्यानै जान सक्ने जस्ता खालका घटनाबाट बाँचेर फर्केका व्यक्तिहरूमा हुनसक्ने जुन समस्याहरू हुन्छ त्यो चाहिँ COVID-19मा जटिल किसिमले बिरामी भएका व्यक्तिहरूमा पनि देखिएको छ। झन्डै 40% जतिमा त्यस्ता लक्षणहरू, त्यस्ता लक्षणहरू कस्तो हुन्छ भने झल्याक्स दिमागमा चाहिँ आफू अप्ठ्यारो अवस्थामा हुँदाखेरिको, पीडादायक अवस्थामा हुँदाखेरिको सोचाइहरू या स्मृति दिमागमा हुने एकदम इन्ट्रुजिभ किसिमले आफूले कन्ट्रोलै गर्न नसकिने हिसाबले, या त्यस्ता प्रकारका सपनाहरू पनि बेला बेलामा आइ नै हुने, त्यस्तै गरी अब अन्य लक्षणहरू भन्नाले इमोसनली एकदमै डिस्ट्रेस भएको अथवा नम भएको जस्तो, अथवा मन धेरै हात्तिएको जस्तो त्यस्तो हुने, अनि त्यसपछि निन्द्रा पनि गडबडी हुने, ध्यान दिन नसक्ने, त्यस्ता प्रकारका विभिन्न लक्षणहरू र त्यो सँगसँगै सडन कुराहरू दिमागमा आयो भनेदेखि अथवा सडन ठाउँहरूको बारेमा सोच्दाखेरि त्यहाँ जानलाई चाहिँ डर लाग्ने अथवा चाहिँ त्यसलाई अवोइड गर्न मन लाग्ने, त्यस्ता विभिन्न लक्षणहरू हुन सक्छन् पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरका।
हजुर, भनेपछि अब संसारभर यति धेरै मानिसहरू संक्रमित भएका छन् होइन, भनेपछि केही वर्षमा या केही महिनामा भनौँ न यो समस्या त एकदमै ठुलो रूपमा नै फैलिन्छ जस्तो कस्तो लाग्छ तपाईँलाई?
अब यो अहिले पनि हामी भनौँ न यसको बारेमा अब के हुँदैछ त भनेर भने फल आउटलाई राम्रोसँग अध्ययन गर्ने क्रममै छन् विज्ञहरू होइन।
हजुर,
अब हामी त्यसरी अब त्यत्रो ठुलो क्याटास्ट्रोफ आउँदैछ भनेर त्यसरी निराशावादी नै हुनुपर्ने अवस्था छ त जस्तो मलाई लाग्दैन, किनभनेदेखि विश्वले पेन्डेमिकहरू पटक पटक, अब हुन त यो शताब्दीमा पहिलो पटक भएको कुरा हो होइन, हामीहरू हाम्रो भन्दा 2-3 जेनेरेसन माथिलाई पनि यस्तो कुराको याद छैन, तर अब इतिहासले के देखाउँछ भनेदेखि यस्तो कुराहरू पटक पटक भएका छन् र पटक पटक नै चाहिँ समुदायलाई रिकभर हुन टाइम चाहिँ लागेको छ होइन। तर अहिले नै हामी चाहिँ एउटा ठुलो मानसिक स्वास्थ्यको चाहिँ सुनामी नै आउँदैछ भनेर अब डराइहाल्नुपर्ने अवस्था चाहिँ छैन, तर नीति निर्माताहरूले यस परिप्रेक्ष्यमा अनुसन्धान मात्र होइन कि यसलाई कसरी भविष्यमा समस्याहरू आउने अवस्थामा निराकरण गर्ने, कसरी चाहिँ तयारी हुने भन्ने हिसाबले चाहिँ सोच्न थालिसकेको छन् भनेर मैले बुझेको छु।
र श्रोतावृन्द, मानसिक स्वास्थ्य सेवाहरूको विषयमा गरिएका केही अनुसन्धान अनुसार चाहिँ आप्रवासी अर्थात् माइग्रेन्ट समुदायहरूमा मानसिक स्वास्थ्य सम्बन्धी मद्दत माग्ने बानी अलिक कम हुने देखिँदै आएको छ। र यस विषयमा चाहिँ उहाँको भनाइ के छ सुनिहालौँ।
अब यसमा मलाई चाहिँ त्यस्तो लाग्दैन, हेर्नुहोस् अब हुन त यस्तो कुराहरूमा केही अनुसन्धानहरू भएका छन् र माइग्रेन्ट कम्युनिटीमा स्वास्थ्यको लागि भनौँ न विशेष गरी मेन्टल हेल्थ, हेल्थ सिकिङ बिहेभियर जुन मेन स्ट्रिम एङ्ग्लो स्याक्सन कम्युनिटी भनेर भन्दा कम मात्रामा छ भनेर भन्ने कुरा त पहिलेदेखि नै हामीले बुझिआएकै कुरा हो। तैपनि क्रमिक रूपमा यसरी आफूलाई जरुरत परेको अवस्थामा जिपीकोमा गएर सम्पर्क गर्ने त्यो ट्रेन्ड चाहिँ बढ्दै गएको देखेको छु, पोजिटिभ कुरा भन्छु म त्यसलाई चाहिँ। र म यदि कसैलाई त्यो हेजिटेसन छ भनेदेखि यही तपाईँकै प्रोग्रामको मार्फत यही कुराकानी मार्फत के अनुरोध गर्न चाहन्छु भनेदेखि मानसिक स्वास्थ्य तपाईँले गएर जिपीकोमा गएर आफ्नो कुरा भन्दैमा तपाईँमा लेबल लाग्ने चाहिँ होइन, तपाईँमा मानसिक रोग रोगी भनेर बिल्ला भिराउने पनि होइन। तपाईँलाई मेजोरिटी केसमा जिपीले के भन्न सक्छन् भनेदेखि यो चाहिँ सामान्य मनोवैज्ञानिक असर हो, यसको लागि औषधि पनि चाहिँदैन, यसको लागि यस यस्तो कुराहरू गर्दाखेरि राम्रो हुन्छ भनेर हुनसक्छ तपाईँलाई नै थाहा भएको कुराहरू रिइन्फोर्स पनि गर्न सक्दछन्। तर फाइदा के हुनसक्छ भनेदेखि होइन, तपाईँ आफूबाट आफूले आफूलाई भनौँ न अप्ठ्यारो लागेको अवस्थामा होइन मलाई चाहिँ हेल्प चाहिँदैन जस्तो लागेको अवस्थामा पनि जिपीले या मानसिक स्वास्थ्य कर्मीले प्रश्नहरू सोधेर चाहिँ तपाईँलाई कुनै हेल्प चाहिन्छ भनेदेखि त्यो तर्फ दिशा निर्देश गर्न पनि सक्दछन्। र त्यसले गर्दाखेरि अल्टिमेटली तपाईँलाई नै राम्रो हुन्छ, तपाईँको परिवारलाई राम्रो हुन्छ भनेर म अनुरोध गर्न चाहन्छु।
र श्रोताबिन्द वहाँ हुनुहुन्थ्यो डाक्टर अनुपम पोखरेल, मानसिक स्वास्थ्य समस्या र त्यसलाई आफूले कसरी कम गर्न सकिन्छ, जस्तै लकडाउनको तनाव, आर्थिक समस्याको तनाव, परिवारको चिन्ता, यताउति तनावलाई आफूले कसरी सेल्फ केयर र एउटा डिसिप्लिन मेन्टेन गरेर कसरी राम्रो गर्न सकिन्छ भनेर कुराकानी गर्दै हुनुहुन्थ्यो। र यदि तपाईँ कुनै मानसिक स्वास्थ्य समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ लाइफलाइनलाई 1311114, सुसाइड कल ब्याक सर्भिसलाई 1300659467, र 5 वर्षदेखि 25 वर्षका मानिसहरूको लागि किड्स हेल्पलाइन सेवा पनि उपलब्ध छ। अस्ट्रेलियाको नम्बरहरू यो सबै, र किड्स हेल्पलाइनको नम्बर रहेको छ 1800551800, र थप जानकारीका लागि beyondblue.org.au या lifeline.org.aumा पनि जान सक्नुहुन्छ। र त्यसै गरी अङ्ग्रेजी भाषाभन्दा अरू भाषामा यो स्वास्थ्य सेवा लिन चाहनुहुन्छ भने इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ नामक संगठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दै आएका छन्।
सेटलमेन्ट गाइड, अस्ट्रेलिया बसोबासका क्रममा तपाईँको जीवनलाई प्रभाव पार्ने विषयहरूमा हामी कुरा गर्दैछौँ। sbs.com.au/nepali जानुहोस्।